यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजदेखि शुरू हुँदै संघीय संसदको बैठक मर्यादित रूपमा संचालनमा सहयोग गर्न नेकपा एमालेलाई सर्वदलीय बैठकको आग्रह। राष्ट्रिय सहमतिमै मुलुकको परराष्ट्र नीति तर्जुमा गरिनेमा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काको जोड़। आज 31 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस। ज्येष्ठ नागरिकको जीवनलाई मर्यादित र सुखमय बनाउन राष्ट्रपति र प्रधानमन्त्रीको सबैमा आह्वान। कोविड 19 नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्यका मापदण्ड भित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज नलगाइएको गृह मन्त्रालयद्वारा स्पष्ट। र राष्ट्रपतिमा पुनः निर्वाचित हुनका लागि चलाइएको अभियान अवैधानिक भएको भन्दै फ्रान्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेकपा एमालेको विधान महाधिवेशन आजदेखि शुरू हुँदैछ। आजदेखि शुरू हुने प्रथम विधान महाधिवेशनको सम्पूर्ण तयारी भएको नेकपा एमाले जनाएको छ। विधान महाधिवेशन मूल व्यवस्थापन समितिले हिजो काठमाण्डुमा पत्रकार सम्मेलन गरी आजदेखि ललितपुरको गोदावरीमा शुरू हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा समितिका संयोजक रामबहादुर थापाले 3 दिनसम्म चल्ने अधिवेशनमा राजनैतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव तथा विधान संशोधन प्रस्तावमाथि छलफल हुने जानकारी दिनुभयो। संयोजक थापाले विधान अधिवेशनले एमालेको विधान एवं पार्टी संगठनलाई नयाँ स्वरूप प्रदान गर्ने र त्यसले देशको राजनैतिक भविष्यको दिशा निर्देश गर्ने पनि बताउनुभयो।
यो विधान महाधिवेशन नेपाल र नेपालीको भविष्यसित जोडिएको विषयसित जोडिएको छ यो, र यो महाधिवेशनले नेपालको भविष्य कतातिर लैजाने, नेपालीहरूको भविष्य कस्तो चाहिँ निर्माण गर्ने भन्ने कुराको निष्कर्ष यो महाधिवेशनले निकाल्छ। त्यस कारणले यो मुख्यत विचारसित सम्बन्धित छ र यो महाधिवेशन समाजवादी आन्दोलनको रणनीति र कार्यनीतिसित सम्बन्धित हुन्छ। यसले समाजवादको निर्माण गर्ने विचार सिद्धान्तको निरूपण गर्नेछ यो महाधिवेशनले।
विधान महाधिवेशनमा देशभरबाट 6,000 भन्दा बढ़ी नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू सहभागी हुने एमाले जनाएको छ। संघीय संसदको बैठक मर्यादित रूपमा सञ्चालनमा सहयोग गर्न सर्वदलीय बैठकले नेकपा एमालेलाई आग्रह गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा संघीय संसदलाई निर्वाध र मर्यादित ढंगले सञ्चालन गर्ने विषयमा छलफल भएको। बैठकपछि सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो।
संसदलाई निर्वाध र मर्यादित हिसाबले अगाडि बढाउनका निमित्त प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सकारात्मक भूमिका निर्वाह गरोस् भन्ने आग्रह छ। र अहिले प्रतिनिधि सभामा 33 विधेयकहरू छन्, जुन विधेयक नेपाली जनताका दैनिक आवश्यकतासँग सरोकार राख्ने विधेयकहरू छन्। त्यस्तै गरेर राष्ट्रिय सभामा 27 विधेयकहरू छन्। अहिले यी विधेयकहरू अन्यलको अवस्थामा छन्। यस किसिमको परिस्थितिमा अहिले संसदको बैठक आवश्यक छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बैठकमा सहभागी नभएपछि एमाले वार्ता र संवादबाट टाढा भागेको निष्कर्ष बैठकमा सहभागी दलको रहेको मन्त्री कार्कीले बताउनुभयो। प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओली बैठकमा अनुपस्थित भए पनि आगामी बैठकमा आएर अध्यक्ष ओलीले आफ्ना कुरा राख्ने विश्वास व्यक्त गर्नुभएको पनि मन्त्री कार्कीले जानकारी दिनुभयो।
यस बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरू उपस्थित हुनुभयो, तर प्रमुख प्रतिपक्षी दल एमाले आज उपस्थित भएन र उहाँहरूले संसद अवरोध गरिरहनु भएको छ। र उहाँहरूसँग संवाद र वार्ता गर्नका निम्ति सम्माननीय प्रधानमन्त्रीजीले आयोजना गरेको बैठकमा पनि उहाँहरू अनुपस्थित हुनुभएको छ। यसले उहाँहरू संवाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ, जुन कुरा अहिले मुलुकको आवश्यकता भिन्न छ। र आज संसदमा उपस्थित सम्पूर्ण राजनीतिक दलका नेताहरूको उपस्थिति थियो र यो उपस्थितिमा सम्माननीय प्रधानमन्त्रीले भन्नुभएको छ, उहाँ आज अनुपस्थित भए पनि फेरि पनि म उहाँलाई आमन्त्रण गर्छु र उहाँ आउनुहुनेछ र आफ्नो कुराहरू राख्नुहुनेछ भनेर सम्माननीय प्रधानमन्त्रीजीले भन्नुभएको छ।
सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवा, कानून मन्त्री कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायण काजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भूषाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर र नेता राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायत सहभागी हुनुहुन्थ्यो। मन्त्री परिषद बैठकले सहसचिव गोपाल प्रसाद सिग्देललाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्री परिषद बैठकपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकले जेनेभामा आयोजना हुने विश्व व्यापार संगठन डब्ल्यूटीओको 12 मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको बताउनुभयो। यसैगरी मन्त्री परिषद बैठकले पोलको 89 महासभामा भाग लिन स्वीकृति दिने निर्णय गर्नुका साथै विभिन्न मन्त्रालय अन्तर्गतका विकास आयोजनाहरूका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा महालेखा परीक्षकको 58 वार्षिक प्रतिवेदन 2078 पेश भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको विरोधका बीच प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन 2078 पेश गर्नुभयो। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको बेहोरा पढ़ेर सुनाउनुभयो। प्रतिनिधि सभाको को बैठक असोज 19 गते मंगलबार दिउँसो 1 बजेका लागि बोलाइएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुटगत रूपमा नभई पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ़नु अहिलेको आवश्यकता भएको बताउनु भएको छ। अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई हिजो काठमाण्डुमा सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले यसअघि भएका गल्ती र भूल सच्याएर अगाडि बढ़न आग्रह गर्नुभयो। कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नका लागि यसअघि नेकपा एमालेसँग एकता गरेर आफूहरूले गल्ती नगरेको भन्नुहुँदै अध्यक्ष प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीको विश्वासघातका कारण अहिलेको अवस्था आएको आरोप लगाउनुभयो।
हामीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने उद्देश्य राख्नु गल्ती त होइन नि। हामीले देखेको सपना त एउटा विशाल कम्युनिस्ट पार्टी बनाउने र समाजवादतिर जाने सपना हो। हामी पुँजीवादतिर जानलाई पार्टी एकता गरे त थिएनौँ। तपाईँहरूले राजनीतिक प्रतिवेदन हेर्नुभयो, त्यति बेलाको विधान हेर्नुभयो, त्यति बेला भएको लिडरसिपको सहमति, अध्यक्षको समान हैसियत, प्रधानमन्त्री पनि समान अवधि भन्ने डकुमेन्टमा सही गरेका थिए नि त केपीले। त्यो हेर्नुभयो भने त हामीले गल्ती गरेको भन्ने हुँदैन नि त। धोका र विश्वासघात त केपीले दिए। केपीको एउटा क्षमता चाहिँ र झुटो कुरालाई पनि झुटो होइन कि भन्या जस्तो गरी भन्न सक्ने क्या।
अध्यक्ष प्रचण्डले पार्टीका नेताहरूमा क्रान्तिकारी चरित्र कम हुँदै गएको हो कि भन्ने अवस्था आएकाले अब सचिनुको विकल्प नभएको बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूतले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ। राष्ट्रपति भवनमा हिजो आयोजित विशेष समारोहमा ती देशका राजदूतहरूले आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले मुलुकको परराष्ट्र नीति देश र जनताको राष्ट्रहित प्रवर्धनमा केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभएको छ। संयुक्त राष्ट्र संघको 76 महासभामा भाग लिएर हिजो स्वदेश फर्कनुभएका परराष्ट्र मन्त्री डाक्टर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्नुहुँदै राष्ट्रहितको प्रवर्धन गर्ने परराष्ट्र नीति राष्ट्रिय सहमतिमा नै तर्जुमा गर्नुपर्ने बताउनुभयो। छिमेकी राष्ट्र लगायत सबैसँग सन्तुलित सम्बन्ध कायम गर्ने विदेश नीतिमा जोड़ दिनुहुँदै परराष्ट्र मन्त्री डाक्टर खड्काले परराष्ट्र सम्बन्ध सञ्चालन गर्ने विषयमा राजनैतिक दलहरू विभाजित हुन नहुनेमा जोड़ दिनुभयो। न्यूयोर्कमा प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रममा आफूले अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संशोधन गर्नुपर्ने धारणा व्यक्त नगरेको, बरू 4 वर्ष अघि भएको सम्झौतालाई अहिले नेपालले संशोधन गरौं भन्दा अमेरिकाले त्यसलाई स्वीकार गर्ने सम्भावना क्षीण देखेको अभिव्यक्ति भने दिएको स्पष्ट गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हे विदेशबाट पठाए रकम आइन्छ यहाँ थप रकम उपहारमा 20,000 बम्परमा 5 लाख यो हो क्यास उत्सव। हे वेस्टर्न युनियनको क्यास उत्सव।
यो त दशैं तिहारमा वेस्टर्न युनियन मार्फत विदेशबाट आएको रकम प्राप्त गर्दा हरेक हप्ता लक्की ड्र मार्फत पाँच जना विजेताले जित्न सक्नुहुनेछ ₹20,000। साथै बम्परमा एक जना विजेताले जित्नुहुनेछ ₹5,00,000। विस्तृत जानकारीका लागि वेस्टर्न युनियनका एजेन्टसँग सम्पर्क गर्नुहोला। शर्तहरू लागू हुनेछन्।
अब बाँकी समाचार। सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता भन्ने नाराका साथ आज 31 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघले सन् 1990 डिसेम्बर 14 अक्टोबर 1 तारीकलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेपछि सन् 1991 आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउँदै आइएको छ। 31 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, दीर्घायु तथा सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकको जीवनबाट वर्तमान युवा पुस्ताले जीवन उपयोगी सिकाई ग्रहण गर्न सक्ने पनि सन्देशमा उल्लेख गर्नुभएको छ। राष्ट्रपति भण्डारीले पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्व बुझ्न र बुझाउन यो दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुहुँदै ज्येष्ठ नागरिकको जीवनलाई मर्यादित र सुखमय बनाउन सबैमा आह्वान गर्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको बताउनु भएको छ। 31 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्नुहुँदै प्रधानमन्त्री देउवाले जीवनको लामो समय राष्ट्र सेवाको भूमिकामा रही प्राप्त हुने ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक आर्थिक रूपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँ पुस्तामा समेत हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार अग्रसर रहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकको हक हित संरक्षण र सम्वर्धनका क्षेत्रमा क्रियाशील निकायलाई कार्यक्रम सञ्चालन गर्दा ज्येष्ठ नागरिकलाई समेत प्रविधि मैत्री बनाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले ठूला दलले जनादेश अनुसार काम गर्न नसकेको बताउनु भएको छ। हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष राणाले तत्कालीन नेकपा नेतृत्वको सरकारले जनताका पक्षमा उल्लेख्य काम गर्न नसकेको र वर्तमान सत्ता गठबन्धनले पनि त्यस्तो काम गर्ने कुनै सकारात्मक संकेत नदेखाएको जिकिर गर्नुभयो। अध्यक्ष राणाले आगामी निर्वाचनमा साना पार्टीलाई जनताले विजयी गराउनुपर्ने तर्क राख्नुहुँदै आफ्नो पार्टी कुनै न कुनै गठबन्धनमा सामेल भएर निर्वाचनमा लड्ने पनि बताउनुभयो। संविधानको प्रस्तावनामा नै व्यवस्था भएको समानुपातिक समावेशी सिद्धान्तको कार्यान्वयन हुनुपर्नेमा सांसद र विज्ञहरूले जोड़ दिनुभएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा हिजो आयोजित कार्यक्रममा कार्यकारी पदमा महिलाको सहभागिता बढ़ाउन समानुपातिक प्रतिनिधित्वमा जोड़ दिएको हो। छलफलमा राष्ट्रसभाका उपाध्यक्ष शशिकला दाहालले राज्यका हरेक निकायसँगै राजनैतिक दलमा समेत महिलाको 33% सहभागिता हुन नसकेको भन्दै अब राजनैतिक दलहरूको अधिवेशन र सम्मेलनहरू नजिकिएकाले सबैले समानुपातिक सहभागितामा जोड़ दिनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका सचेतक पुष्पा भूषाल, संसदीय समितिका सभापतिहरू शशि श्रेष्ठ, निरादेवी जैरू, तारादेवी भट्ट लगायतले राज्यका हरेक निकायमा संविधानमा भएको समानुपातिक समावेशीको सिद्धान्त कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड़ दिनुभयो। नेपालमा हिजो थप 1078 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो 8555 नमूनाको पीसीआर परीक्षण गर्दा 898 तथा 3210 नमूनाको एन्टिजेन परीक्षण गर्दा 180 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरी हिजो थप 911 जना कोरोना संक्रमण मुक्त भएका छन् भने 12 जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारले संविधान, प्रचलित कानून र कोविड 19 नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्ड रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको संविधान, प्रचलित कानून र कोविड 19 नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्डभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको बेहोरा सबैको जानकारीका लागि अनुरोध छ। मन्त्रालयका प्रवक्ता फणेन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरले जारी गरेको आदेशको विषयमा सार्वजनिक रूपमा अभिव्यक्त चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यान आकर्षण भएको जनाइएको छ। यसअघि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले भीड़भाड़, मेला र महोत्सव गर्न रोक लगाएको जनाएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले हिजो एक आदेश जारी गर्दै मानिसहरू जम्मा हुन, भीड़भाड़ गर्न, सभा जुलुस गर्न, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने गरी रोक लगाएको जनाएको हो। चाड़पर्वका समयमा बढ़ी भीड़भाड़ एवं जात्रा गर्दा हुन सक्ने चोरी, ठगी र लुटपाट जन्य गतिविधिबाट सचेत रहन, यात्रा गर्दा आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट लिएर यात्रा गर्न तथा सवारी साधनको छतमा यात्रा नगर्न पनि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। कञ्चनपुरका गड्डा चौकी र गौरीफन्टा नाका झण्डै डेढ़ वर्षपछि हिजोदेखि पूर्ण रूपमा खुलेका छन्। मन्त्री परिषद बैठकले कोरोनाका कारण बन्द गरिएका सीमानाका खुला गर्ने गरेको निर्णयलाई कार्यान्वयन गर्न जिल्ला कोविड व्यवस्थापन समितिको हिजो बसेको बैठकले निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिनुभयो। कोरोना संक्रमण दर कम हुँदै गएपछि जाजरकोट जिल्लाका सबै विद्यालय सञ्चालनमा आएका छन्। लामो समयदेखि बन्द रहेका विद्यालय खुलेर भौतिक उपस्थितिमा नै अध्ययन गर्न पाउँदा विद्यार्थीहरू खुशी भएका छन्। जाजरकोटबाट बद्री पन्तको रिपोर्ट।
कोरोना महामारीका कारण गत चैतदेखि बन्द जाजरकोटका विद्यालय धमाधम खुल्न थालेका छन्। संक्रमणको जोखिम घट्दै गएपछि विद्यालय सञ्चालनमा आएपछि विद्यार्थीहरू पनि निकै खुसी देखिएका छन्।
झन्डै छ महिना भइसक्यो हाम्रो विद्यालय बन्द भएको, हुँदा धेरै साथीभाइसँग भेटभाड छ अनि पढाइ पनि राम्रै चलोस् भन्न चाहन्छु।
स्कुल बन्द भए, पढ्न पनि पाइएन, भर्खर खुलेको छ, म अत्यन्तै खुसी छु।
झन्डै छ महिना भइसक्यो हामीले पढ्न नपाएको, स्कुल आएकोमा चाहिँ हामी धेरै खुसी भएको छौँ।
लामो समयसम्म भएको बन्दाबन्दीले गर्दा विद्यार्थीको पठन प्रभावित भएको भन्दै विद्यालय खुलेपछि विद्यार्थीको पठन पाठनमा सहजता आउने शिक्षकहरूको भनाइरहेको छ।
म गणित विषय पढाइरहेको छु, कोर्स पूरा गर्ने चाहिँ मलाई ठूलो चुनौती छ। यो बीचमा पनि नजिकको विद्यार्थीहरूलाई चाहिँ घरमा बोलाएर एउटा दुईटा पाँच सातजना गरेर पनि अलिअलि पढाएँ, तर सबै विद्यार्थीले पढ्न पाउनु भएको छैन। अनलाइन गर्न खोज्दा उहाँहरू चाहिँ लाइन नटिप्ने, नेट नहुने विभिन्न समस्याले चाहिँ भएन।
पाँच छ महिनापछि स्कुल बल्ल सञ्चालन भएको छ र अहिलेको अवस्थामा विद्यार्थीहरू अत्यन्तै खुसी भएर हर्ष उल्लासको साथ विद्यालय र अत्यन्तै गम्भीर भएर क्लासले छिटो छिटो अगाडि बढाउने हाम्रो सोचाइ छ।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालयले पठन पाठन सञ्चालन गरेको त्रिभुवन माध्यमिक विद्यालय खलङ्गाका प्रधानाध्यापक भक्तबहादुर मल्लले बताउनुभयो।
पठन पाठन सञ्चालनमा आएको छ, स्वास्थ्यको मापदण्डको क्रममा धेरै विद्यार्थी भाइ बहिनीहरूले मास्क प्रयोग गरेको अवस्था देखिन्छ। कोही कसैसँग मास्क नभएको अवस्था विद्यालयले नै मास्क उपलब्ध गराइदिएको छ भने हारोमा साबुन राखेर हात धुने व्यवस्था गरिएको छ।
विद्यालय सञ्चालन भएपछि जिल्लाका करिब 70,000 विद्यार्थीको पठन पाठन सहज भएको छ। बद्री पन्त, रेडियो नेपाल, जाजरकोट।
पछिल्लो समय शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा रेबिज विरूद्धको खोप लगाउन जानेको संख्या बढ़ेको छ। केही समय अघिसम्म रेबिज विरूद्धको खोप लगाउनेको संख्या महिनामा 2,000 हाराहारीमा भए पनि हाल 3,000 नाघेको टेकु अस्पतालले जनाएको छ। कल्पना दाहालको रिपोर्ट।
पछिल्लो समय काठमाडौँ उपत्यकामा बाटाघाटा र घर आँगन ओरापर रहेका कुकुरहरूले टोक्दा रेबिज विरूद्धको खोप लगाउनेहरू बढ़िरहेका छन्। कुकुर, बिरालो तथा अन्य जंगली जनावरको टोकाईबाट लाग्ने प्राणघातक रेबिज रोगबाट समयमा नै जोगिन खोप उत्तम हुन्छ। रेबिज मानिसमा लागेमा उपचार नहुने तर कुकुरले टोक्ने बित्तिकै खोप लगाए बस्न सकिन्छ। कुकुर, बिरालो तथा कुनै पनि जंगली जनावरले टोकेपछि स्वास्थ्य कर्मीको परामर्शमा रेबिज विरूद्धको खोपको पहुँचमा छिटो पुग्नुपर्ने बताउनुहुन्छ शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप बास्तोला।
कुनै पनि व्यक्तिलाई रेबिजका लक्षण देखिसकेपछि बचाउन सकिँदैन। अहिलेसम्म विश्वव्यापी रूपमा केही व्यक्तिहरू चाहिँ अवलम्बन गर्न सकिने पार्सियली खोप लगाएका व्यक्तिहरू बाँचेका घटनाहरू रिसर्च आर्टिकलहरू छन्। तर हाम्रो परिप्रेक्ष्यमा रेबिज भइसकेपछि रेबिजका लक्षण देखिसकेपछि कोही व्यक्तिलाई हामीले बचाउन सकेका छैन। त्यसै कारण हामीले आम सर्वसाधारणलाई चाहिँ त्यो बुझाउन जरुरी छ।
रेबिजबाट बस्न घर पालुवा र छाडा छाडिएका कुकुरलाई समयमा नै रेबिज विरूद्धको खोप लगाउने, कुकुरले टोकेको स्थानमा 15 मिनटसम्म साबुन पानीले राम्रोसँग धुने र तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरूद्धको खोप लगाउनुपर्छ। विशेष गरी कुकुरबाट मानिसलाई रेबिज रोगको जोखिम बढ़ेकाले छाडा कुकुरहरूलाई स्थानीय तह, सामाजिक संघ संस्था र व्यक्तिगत पहलमा नियमित खोप लगाउने, कुकुरको संख्या व्यवस्थापन गर्ने र जनचेतना जगाउन सके रेबिज रोगलाई शून्यमा झार्न सकिने टेकु अस्पतालका निर्देशक डाक्टर बास्तोलाको भनाइ छ।
कुनै जनावरले टोक्यो भने उनीहरूलाई रेबिज हुँदैन। फलस्वरूप ती कुकुरहरूको टोकाबाट आम जनमानसमा रेबिज फैलिने डर हुँदैन। कुकुरको पपुलेसनलाई कन्ट्रोल गर्नको लागि चाहिँ अब विभिन्न भ्यासेक्टोमी लगायतका कार्यक्रमहरू चाहिँ चलाउनु पर्ने देखिन्छ।
सरकारले रेबिज नियन्त्रणका लागि स्थानीय तहबाटै अभियान सञ्चालन गरी छाडा छोडिएका भुसिया कुकुरको व्यवस्थापन, देशव्यापी सरकारी स्वास्थ्य संस्थाबाट मानिसलाई निशुल्क रेबिज विरूद्धको खोपको व्यवस्थापन गर्ने कामलाई अगाडि बढ़ाइएको पनि जनाएको छ। सन् 2030 सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य पनि सरकारको छ। कल्पना दाहाल, रेडियो नेपाल, काठमाडौँ।
पशु सेवा विभागको अनुरोध, घरमा पालिएका कुकुर तथा बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रूपमा रेबिज विरुद्धको खोप लगाऊ। सामुदायिक तथा सड़कमा छाडिएका कुकुरलाई रेबिज विरुद्धको खोप लगाउने अभियानमा सहभागी बनौ। प्राणघातक रेबिज रोगबाट आफू बचौं र अरूलाई पनि बचाऊ। विक्रमसम्म 2087 कुकुरको टोकाईबाट हुने मानव मृत्यु शून्य गर्ने विश्व अभियानमा सहभागी बनौ। पशु सेवा विभाग, हरिहर भवन, ललितपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। फ्रान्सका पूर्व राष्ट्रपति निकोला सार्कोजीलाई अदालतले जेल सजायको फैसला गरेको छ। सन् 2012 राष्ट्रपतिमा आफू पुनः निर्वाचित हुनका लागि सहयोग पुग्ने गरी चलाइएको अभियानमा अवैधानिक रूपमा सहयोग गरेको आरोप उहाँलाई लगाइएको छ। सोही आरोपका आधारमा अदालतले उहाँलाई दोषी ठहर गर्दै एक वर्ष कारागार राख्नुपर्ने सजाय सुनाएको हो। सार्कोजी संलग्न भएको गलत ठानिएको यो दोस्रो घटना हो। यसअघि अर्को एउटा प्रकरणमा पनि उहाँको संलग्नता पुष्टि भएको थियो। सो घटनाका कारण 66 वर्षीय सार्कोजीलाई गत मार्चमा 3 वर्ष जेल सजाय तोकिएको छ। अफगानिस्तानका क्याम्पसमा महिलालाई अध्ययन अध्यापनका लागि प्रतिबन्ध लगाएपछि अहिले क्याम्पसहरू सुनसान भएका छन्। तालिबान सरकारले क्याम्पसहरूमा महिलालाई प्रतिबन्ध लगाएपछि महिलाहरू क्याम्पस नगएकाले क्याम्पस सुनसान भएका हुन्। पहिले भीड़भाड़ तथा चहल पहल हुने क्याम्पसहरूमा अहिले शान्त र सुनसान भएको त्यहाँका शिक्षकहरूले बताएका छन्। तालिबान सरकारले महिलाहरूलाई शैक्षिक संस्थामा गएर अध्ययन अध्यापन गर्न, सार्वजनिक कार्यक्रममा सहभागी हुन, एक्लै घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। अब आर्थिक समाचार।
नेपाल र भारतबीच उद्योग प्रवर्धन र व्यापार सहजीकरणका विषयमा छलफल भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बिहिबार वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवको प्रतिनिधिमण्डलबीच भएको बैठकमा सचिव भट्टराईले वाणिज्य क्षेत्रमा देखेका समस्या आपसी संवादका माध्यमबाट समाधान गर्नुपर्ने बताउनुभयो। बैठकमा दुई मुलुक बीचको आपसी हित, उद्योग प्रवर्धन र व्यापार विस्तारका लागि नियमित छलफल गरेर अघि बढ़नुपर्नेमा भारतीय प्रतिनिधिमण्डलले जोड़ दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डाक्टर नारायण रेग्मीले जानकारी दिनुभयो। यस किसिमको छलफलले नेपालको बढ़दो व्यापार घाटा कम गर्न थप सहयोग पुग्ने पनि प्रवक्ता डाक्टर रेग्मीले बताउनुभयो। साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से र कारोबार रकम दुवै घटेको छ। बिहिबार नेप्से परिसूचक 32.51 अंकले घटेर 2633.42 बिन्दुमा पुगेको छ। बिहिबार 225 कम्पनीका 3.70 अर्ब रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। नेप्से घटे पनि बिहिबार 3 कम्पनीको शेयर भने 10% बढ़ेको छ। शेयर मूल्य 10% बढ़ेका कम्पनीमा मनकामना स्मार्ट लघुवित्त, नेपाल फाइनान्स र मैलुङ खोला जल विद्युत कम्पनी रहेका छन्। आन्तरिक राजस्व कार्यालय भरतपुरको भदौ महिनाको राजस्व संकलन लक्ष्यभन्दा 40,27,00,000 बढ़ी संकलन भएको छ। भदौ महिनामा आन्तरिक राजस्व विभागले 93,62,81,000 लक्ष्य दिएकोमा 1,33,65,53,000 रूपियाँ संकलन भएको हो। संकलन भएको राजस्व मध्ये सबैभन्दा बढ़ी अन्तः शुल्क शीर्षकबाट राजस्व असुली भएको छ भने सबैभन्दा कम ब्याजकर शीर्षकमा 26,82,000 रूपियाँ संकलन गरेको आन्तरिक राजस्व कार्यालय भरतपुरका कर अधिकृत सुशील लम्सालले जानकारी दिनुभयो।
सुरेन्द्रमणि त्रिपाठी आर्थिक समाचारका साथमा अब खेल समाचार।
चितवन टाइगर्सले चौथो संस्करणको एभरेस्ट प्रिमियर लीग ईपीएलमा काठमाडौँ किङ्स इलेभेनमाथि 3 विकेटको रोमाञ्चक जित हात पारेको छ। लगातार दोस्रो जितसँगै चितवन 4 अंक जोड्दै शीर्ष स्थानमा उर्लिएको छ। जितको लागि 142 रनको विजय लक्ष्य पछ्याएको चितवनले 18.4 ओभरमा 7 विकेट गुमाउँदै पूरा गर्यो। 14 ओभरमा 95 रन बनाउँदै 7 विकेटको कमजोर अवस्थामा पुगेको चितवनलाई कमल सिंह ऐरी र राजेश पुलामीले उत्कृष्ट साझेदारी गर्दै जित पक्का गराएका थिए। काठमाडौँका रायल वर्ल्स र जितेन्द्र मुखियाले 2-2 विकेट लिए। जनक प्रकाश, गुलशन झा र सन्दीप लामिछानेले 1-1 विकेट लिए। त्यसअघि ट्युट क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौँले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 141 रन बनाएको थियो। चितवनका स्पिनर सागर ढकालले 4 विकेट लिए। करिम जन्तनले 2 विकेट लिए भने सेगु प्रसाद र कमल सिंह ऐरीले 1-1 विकेट लिए। पहिलो खेलमा चितवनले विराटनगर वाइरसलाई 2 विकेटले पराजित गरेको थियो। काठमाडौँले साबिक विजेता ललितपुरलाई 7 विकेटले पराजित गरेको थियो। चितवनले पहिलो खेल अब शुक्रबार पोखरा राइनोसँग खेल्नेछ। काठमाडौँले शनिबार भैरवासँग खेल्नेछ। नेपाल पुलिस क्लब छैटौं संस्करणको एनबीए महिला तथा पुरूष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरूषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
अझ एवं खेल समाचारका साथमा अब मौसम आज देशभर सामान्य बदलिरहे केही स्थानमा मेघ गर्जन सहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस, वर्षा फाटफुट अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:57 भयो भने सूर्यास्त भरि साँझ 5:51 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजदेखि शुरू हुँदै संघीय संसदको बैठक मर्यादित रूपमा सञ्चालनमा सहयोग गर्न नेकपा एमालेलाई सर्वदलीय बैठकको आग्रह। राष्ट्रिय सहमतिमै मुलुकको परराष्ट्र नीति तर्जुमा गरिनेमा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काको जोड। आज 31 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, ज्येष्ठ नागरिकको जीवनलाई मर्यादित र सुखमय बनाउन राष्ट्रपति र प्रधानमन्त्रीको सबैमा आह्वान। कोविड 19 नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्यका मापदण्ड भित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज नलगाइएको गृह मन्त्रालयद्वारा स्पष्ट। र राष्ट्रपतिमा पुनः निर्वाचित हुनका लागि चलाइएको अभियान अवैधानिक भएको भन्दै फ्रान्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।